समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, वर्तमान सरकारले आफ्नो 100 दिन पूरा गरिसकेको छ। सरकार गठनसँगै सार्वजनिक गरिएका प्राथमिकता कार्ययोजना र 100 दिनभित्र सम्पन्न गर्ने भनिएका प्रतिबद्धता मध्ये के कति पूरा भए, के पूरा हुन बाँकी छन्, आजसम्म आइपुग्दा सरकार सामु के कस्ता चुनौतीहरू देखिएका छन्, ती चुनौतीहरू चिर्दै अगाडि बढ्न के कस्ता प्रयासहरू हुँदैछन् भन्ने विषयमा आज हामी समय सन्दर्भ कार्यक्रममा कुराकानी गर्दैछौं। यसको लागि हामीसँग हुनुहुन्छ माननीय रमेश प्रसाई, उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता समेत हुनुहुन्छ। माननीय, स्वागत छ कार्यक्रममा।
धेरै धेरै धन्यवाद। यो कार्यक्रम सुनिरहनुभएका सम्पूर्ण श्रोताहरूमा एकमुष्ट नमस्कार, जय देश जय घण्टी।
हजुर, अब सरकारले 100 दिन पूरा गरिसकेको छ। यस अवधिमा सरकारले आफ्नो प्राथमिकतामा सुशासन, सेवा प्रवाह, आर्थिक सुधार, पूर्वाधार विकास साथै जनजीविकासँग जोडिएका सवालहरूलाई राखेको थियो। ती कति पूरा भए? यहाँ त एउटा संचार कर्मबाट अगाडि बढ्नु भएको नेता पनि हुनुहुन्छ, विश्लेषण गरेर भन्दाखेरि के भन्नुहुन्छ?
होइन, 100 दिनमा सम्पन्न हुने हो जस्तो मलाई लाग्दैन। 100 दिनमा प्रारम्भ हुने हो, 100 दिनमा लक्षण देखिने हो, 100 दिनमा सुरुवात हुने हो। जसरी नेपाली उखान हामी खुट्टी हेरेर चाल पाइयो भन्छौ, 100 दिनमा खुट्टी देखिने हो। त्यसकारण तपाईँले भने जस्तै सरकारको खुट्टी चाहिँ 100 दिनमा देखिएको छ। जसले जस्तो प्रोपोगान्डा फैलाए पनि जनताले आफ्नो जीवनमा प्रत्यक्ष अनुभव गरेका छन् कि आज सरकारी कार्यालयहरूको सेवा प्रवाह हिजोको भन्दा कति छरितो भएको छ। मेरो घरमा एकजना मान्छे आउनुभयो र उहाँले मलाई धन्यवाद दिनुभयो कि यसपटक त राहदानी मेरो घरमै आयो हुलाक मार्फत भनेर। यो सेवा पहिलो पटक सुरुवात भएको छ। डिजिटलाइजेसनको दिशामा अथवा सुशासनको दिशामा सरकारले जुन प्रभावकारी कदमहरू चालेको छ, जसरी भ्रष्टाचारका मुद्दाहरूमा हिजो असाध्यै मान्य गण्य कहलिएका र शक्तिको दुरुपयोग गरेका मानिसहरूमाथि पनि न्यायको कटघरामा उनीहरूलाई उभ्याइएको छ अथवा उनीहरूमाथि पनि सही ढङ्गले अभियोजन भएको छ, चाहे तपाईँ जेएनजी आन्दोलनको नरसंहारमा संलग्न तत्कालीन राजनीतिक नेतृत्वमाथिको अभियोजन हेर्नुहोस्, अनि जनताको जीवन सुधार गर्ने दिशामा पनि, जनताको पीड़ा हनन गर्ने दिशामा पनि, जस्तो सहकारी पीड़ितहरूको बचत फिर्ता शुरू भएको छ, अव्यवस्थित बसोबासी भूमिहीनहरूलाई लाल पूर्जा बाँड्ने काम पनि शुरू भएको छ, राजनीतिक नियुक्तिहरू खारेज भएका छन्। जुन दलतन्त्र हावी भएर सरकारी कार्यालयहरूमा, विश्वविद्यालयहरूमा, सार्वजनिक संस्थानहरूमा जुन दलतन्त्र हावी भएर त्यसको अत्यधिक दोहन भएको छ, त्यसलाई उन्मूलन गर्नका लागि सार्वजनिक संस्थानहरूलाई दलतन्त्रबाट मुक्त गर्ने काम पनि असाध्यै प्रभावकारी रूपमा सुरु भएको छ। हामीले हिजो जनतासँग जे जे वाचा गरेका थियौँ, हाम्रो चुनावी वाचा पत्र, करार पत्रमा जे जे कुराहरू उल्लेखित थिए, ती कुराहरूलाई व्यवहारमा उतार्ने दिशामा सरकार असाध्यै द्रुत गतिमा अगाडि बढिरहेको म देख्छु।
हजुर, जसरी पार्टीले चुनाव ताका आफ्ना प्रतिबद्धता पत्रहरूमा उल्लेख गरेका कुराहरू थिए नि, ती कुराहरूलाई यो 100 दिनको अवधिमा हेर्दाखेरि, हुन त यहाँले भन्नुभयो एउटा लक्षण कस्तो देखाउँछ त्योबाट चाहिँ प्रारम्भ हो, त्योबाट मूल्याङ्कन गर्न सकिने हो, यो कुरा नै सबै कुरा होइन, 100 दिन नै पर्याप्त होइन भनिरहँदाखेरि ती कुराहरू पनि समावेश हुन सकेका छन् या अलिक फरक ढंगले गइरहेको छ सरकार?
होइन, पार्टीले जे जे वाचा जनता समक्ष गरेको थियो त्यही दिशामा सरकार अगाडि बढ़िरहेको छ। पार्टीले निर्धारण गरेको परिधिभित्रबाटै सरकारले जनताको पक्षमा उल्लेख्य रूपमा काम गरिरहेको छ। जस्तो हामीले के भन्यौँ चुनावको बेला, हामी उनीहरूले जस्तो सुकुम्बासी अथवा अव्यवस्थित बसोबासीको मुद्दा बेचेर राजनीति गर्दैनौ, यो समस्या समाधान गर्छौ हामी भनेर हामीले वाचा गरेका थियौँ। आज सुकुम्बासीहरूलाई लाल पूर्जा बाँड्ने काम सुरु भएको छ। अस्ति भर्खरै बाँकेको बडैया तालमा, जसरी वडा नम्बर 4 29 परिवारलाई लाल पूर्जा बाँडियो। सहकारी पीड़ितहरूको बचत हामीले फिर्ता गर्छौं भनेका थियौं, सहकारी पीड़ितहरूको बचत फिर्ता गर्ने काम पनि द्रुत गतिमा सुरु भएको छ। हामीले भ्रष्टाचार विरुद्ध निर्मम हुन्छौं, शून्य सहनशीलता अपनाउँछौं भनेका थियौं। आज सुशासनको दिशामा पनि सरकारले उल्लेख्य रूपमा काम गरिरहेको छ, अभियोजन गर्ने र दोषीहरूलाई न्यायको कठघरामा उभ्याउने काम पनि भइरहेको छ। सम्पत्ति छानबिन आयोग गठन भएको छ, जसले 63 साल यताका सम्पूर्ण सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति विवरण संकलन गरेर छानबिनको काम पनि द्रुत गतिमा अगाडि बढाएको छ। गेन्जी र तत्कालीन सरकार सुशीला कार्कीको अन्तरिम सरकार बीच भएको 10 बुँदे सम्झौता कार्यान्वयन गर्ने दिशामा पनि सरकार उल्लेख्य रूपमा अघि बढ़िरहेको छ। चाँडै जेएनजी परिषद गठन भएर जेएनजी आन्दोलनका घाइतेहरू र त्यसबाट प्रभावित जो युवाहरू हुनुहुन्छ उहाँहरूका आकांक्षाहरूलाई समस्याहरूलाई सम्बोधन गर्नका लागि पनि पहल कदमी भइरहेकै छ। सरकारले आज त्यही नै गरिरहेको छ। यो कुरा नागरिकले आफ्नो जीवनमा प्रत्यक्ष अनुभव गरेकै छन् भन्ने मलाई लाग्छ।
तर विपक्षीहरूले सरकारले काम भन्दा पनि प्रोपगन्डा गर्यो, रिसिभी सान्ने काम गर्यो भन्ने आरोप लाउँदै आएको छ नि, यसमा कतिको सत्यता छ?
हेर्नुहोस्, दण्डहीनता विरुद्ध, भ्रष्टाचार विरुद्ध, राज्यको ढुकुटी दोहन विरुद्ध त निर्मम हुन्छौ र त्यसमा संलग्न जो कोही भए पनि जेल जान्छ भनेर हामीले पटक पटक जनता समक्ष वाचा गरेकै छौ। त्यही वाचा पूरा गर्ने दिशामा सरकार अघि बढ़िरहेको हो। यो कुनै प्रतिशोध अथवा रिसिभी साँदिएको स्थिति होइन। तपाईँले जस्तो जेएनजी नरसंहारको प्रसंग उठाउनु भएको हो भने नरसंहार भएकै हो, त्यो उत्तरदायी तत्कालीन नेतृत्व नै हुन्छ। तपाईँलाई सम्झना छ कि छैन, मैले संसदमा बोल्ने क्रममा जननेता मदन भण्डारीको एउटा वाक्य कोट गरेको थिएँ। जननेता मदन भण्डारीले त्यति बेला 46 सालको जनआन्दोलन पश्चात एउटा सभामा भन्नुभएको थियो कि यो सुरक्षाकर्मीले अथवा तत्कालीन प्रधानमन्त्रीले गरेको नरसंहार होइन, यो महाराज धीराजको कृपा हो, किनकि शासनको नेतृत्व उहाँको हातमा छ भनेर मदन भण्डारीले त्यो दलिल त्यति बेला जुन दिनुभएको थियो त्यो यति बेला किन लागू नहुने? यति बेलाको जुन नरसंहार गत भदौ 23 र 24 गते भयो त्यसको जिम्मेवारी पनि नेतृत्वको हिसाबले, अभिभावकत्वको हिसाबले, जिम्मेवारीको हिसाबले तत्कालीन शासक अर्थात् तत्कालीन कार्यकारी प्रधानमन्त्री र सुरक्षा संयन्त्रको नेतृत्व गरेको तत्कालीन गृहमन्त्रीकै हुन्छ। यहाँ कहाँनिर प्रतिशोध देखियो, कहाँनिर रिसिभी देखियो?
यहाँले यो भन्दै गर्दाखेरि काठमाडौँमा रहेका सुकुम्बासीहरूको पीड़ा फरक छ, अहिले पनि यहाँले संचार माध्यममा सुनिराख्नु भयो होला, देखिराख्नु भयो होला, यो सन्दर्भमा यहाँको भनाइ के छ?
काठमाडौँमा वर्षौं अघिदेखि, यो हामीले शुरूआत गरेको होइन, बागमती किनारको सुकुम्बासी समस्या समाधान गर्नका लागि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारले असाध्यै धेरै प्रयास गरेको थियो, तर त्यो प्रयास सफल हुन सकेन। तपाईँलाई एउटा दृष्टान्त दिन्छु। बाबुराम भट्टराईको सरकारले इचङ्गु नारायणमा एउटा अपार्टमेन्ट बनाएर बागमती किनारका अव्यवस्थित बसोबासीहरूलाई स्थानान्तरण गर्न खोजेको थियो, तर त्यहाँ यति चरम राजनीति भयो किनभने कतिपयको भोट ब्याङ्क हो त्यो, भूमिहीनहरूको समस्या, सुकुम्बासीहरूको समस्या, त्यसकारण उनीहरूले समस्या समाधान गर्न चाहेनन्, बरु समस्यालाई बल्झाउनका लागि आफ्नो सम्पूर्ण शक्ति केन्द्रित गरे। त्यो चरम राजनीतिकरणले गर्दा त्यति बेला त्यो समस्या समाधान हुन सकेन। बालेन शाह काठमाडौँ महानगरपालिकाको जब मेयर हुनुहुन्थ्यो अहिलेको प्रधानमन्त्री, त्यति बेला पनि यो समस्या समाधान गर्ने असाध्यै धेरै प्रयास भयो, तर त्यति बेला पनि तत्कालीन संघीय सरकारले असहयोग गरेको कारणले त्यो समस्या समाधान हुन सकेन। यहाँ सुकुम्बासीलाई बिचल्ली पारियो भनेर असाध्यै प्रोपोगान्डा फिजाइएको छ, कसैलाई पनि बिचल्ली पारिएको छैन। सरकारले त्यहाँ बसेका अव्यवस्थित बसोबासी जो हुनुहुन्थ्यो उहाँहरूलाई होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गर्यो र अब जग्गाको लालपूर्जा नदिउन्जेलसम्म, उहाँहरूको स्थायी बसोबासको व्यवस्था नगरुन्जेलसम्मका लागि होल्डिङ सेन्टरमा सधैँ राखिरहँदाखेरि पनि उहाँहरूलाई विभिन्न खाले समस्याहरू आउने, होइन, रोजगारीको अनि समय खपतको पनि उहाँहरूलाई अलिकति दुविधा हुने भएको हुनाले सरकारले के गर्यो त भन्दा सुरुमा प्रारम्भिक रूपमा 25,000 र प्रति महिना हरेक परिवारलाई मासिक रूपमा 15,000 सरकारले दिने घोषणा गरेको छ, जबसम्म उहाँहरूलाई लाल पूर्जा र स्थायी बसोबासको व्यवस्था हुँदैन। प्रति महिना 15,000 भनेको सम्भवतः काठमाडौँमा उहाँहरूले कोठा भाडा लिएरै बस्दाखेरि पनि यति कम सहुलियत हो जस्तो मलाई लाग्दैन। हामीले राज्यको क्षमतालाई पनि त हेर्नुपर्छ नि।
तर समस्या काठमाडौँमा छ, बर्दियाबाट सुरु गयो भन्ने आरोप त लाग्दै आएको छ, यहाँले पनि सुन्नुभयो होला।
होइन, दुई खालका समस्याहरू छन्, धेरै खालका छन्, तर मुख्य गरी दुई खालका छन्। एउटा चाहिँ तपाईँले नदी किनार अथवा सार्वजनिक जग्गाहरूमा जो हाम्रो बस्ती बस्दै आएको छ यसलाई अन्यत्र व्यवस्थापन गर्नुपर्ने हुन्छ। तर जहाँ अहिले नैमा बस्तीहरू बसेका छन् तराईमा, त्यो समस्या चाहिँ यथाशीघ्र समाधान गर्न सकिन्छ, त्यहाँ बसेकालाई त्यही पूर्जा दिन सकिन्छ। किनभने ती जग्गाहरू सार्वजनिक पनि होइनन्, ती जग्गाहरूमा कुनै विवाद पनि छैन। र तत्कालीन सरकारको नीति के थियो भने फाँडेरै बस जङ्गल भन्थ्यो तत्कालीन सरकारले। त्यसकारण पहाडबाट बसाई सरेर 30-40 वर्ष अघिदेखि अहिले नि जग्गामा बसिरहेका हाम्रा दाजुभाइ दिदीबहिनीहरूको समस्या अलि भिन्न हो, यो शीघ्र समाधान गर्न सकिन्छ। त्यसकारण सबै समस्याहरूको समाधानका लागि सुकुम्बासी नियमन व्यवस्थापन प्राधिकरण सरकारले गठन गर्दैछ, त्यसबाट समाधान हुन्छ नै। यद्यपि अहिले चाहिँ हामीले प्रक्रियाहरू पुरा भइसकेका, नापी भइसकेका, सरजमिन पनि भइसकेका, पहिले नै जग्गाहरूमा बसोबास गरिरहेका नागरिकलाई लाल पूर्जा बाँड्ने कामलाई पहिलो प्राथमिकता दिएका हौ।
सरकारले ठूलो संख्यामा सरकारी नियुक्तिहरू, सरकारले योभन्दा अघिल्लो सरकारले गरेका नियुक्तिहरू खारिज गरेको छ, तर प्रक्रियामा जाँदाखेरि फेरि तिनै व्यक्तिहरू आए, नयाँ के आयो त भन्ने प्रश्न पनि उठिरहेको छ, के भन्नुहुन्छ?
हेर्नुहोस्, कहिले काहीँ कस्तो हुन्छ भने पहिला हामीले रासोपाको संगठन विस्तार गर्दै गर्दा पनि यिनै प्रश्नहरू उठ्थे, नयाँ के ल्यायौ त, हिजोकै मान्छेहरू आए, हिजो कुनै दलमा भएका मान्छेहरू आज रासोपामा आए भन्दा मेरो उत्तर के हुन्थ्यो भने मान्छे चन्द्रमाबाट ल्याउन सकिँदैन, पृथ्वीमा भएकै मान्छे आउने हो, यही समाजमा भएको मान्छे आउने हो। त्यसमा हिजो के हुन्थ्यो भने आफ्नो राजनीतिक पहुँचको आधारमा नोटका सम्पूर्ण प्रक्रियाहरूलाई व्यवस्था गरेर, मेरिटोक्रेसीलाई व्यवस्था गरेर चाकरीलाई प्रोत्साहन गरिन्थ्यो। त्यसपटक हामीले बकायदा विज्ञ समिति बनाएर विज्ञ समिति मार्फत इन्टरभ्यू, प्रेजेन्टेसन लगायतका सबै प्रक्रियाहरू, सर्टलिस्ट लगायतका सबै प्रक्रियाहरू पूरा गरेर वैज्ञानिक रूपमा, विधिसम्मत रूपमा छनौट गर्यौं। त्यसकारण मान्छे को आयो भन्ने कुरा भन्दा प्रक्रिया कस्तो अपनाइयो भन्ने कुरा चाहिँ प्रधान हो जस्तो मलाई लाग्छ।
व्यक्ति ठुलो कुरो होइन, प्रक्रिया ठुलो कुरो हो।
अनि व्यक्ति पनि असाध्य विवादित, भ्रष्ट र राज्यको दोहन गरेको आरोपमा मुछिएका मान्छेहरू आएका छन् जस्तो मलाई लाग्दैन। विज्ञताको आधारमा, योग्यताको आधारमा, क्षमताको आधारमा विज्ञ समितिबाट छनौट गरिएका व्यक्तिहरूले नै ती नियुक्तिहरू ग्रहण गर्नुभएको छ।
हिजो मात्र एउटा दुःखद घटना भयो, एउटा युवाले आत्मदाह गर्ने प्रयास गरे,
मैले सुनेको छु। त्यसमा मैले विस्तृत रूपमा बुझ्न बाँकी छ, अझ जानकारी प्राप्त गर्न बाँकी छ। मैले बुझे अनुसार चाहिँ मोटरसाइकलमा लक लगाइदिँदाखेरि नै असाध्यै आवेगमा आएर उहाँले त्यो निर्णय लिनुभयो भन्ने मैले समाचारहरूमा हेरेँ, जुन असाध्यै दुर्भाग्यपूर्ण हो। यसमा दुईटा कुरामा असाध्यै धेरै गम्भीर हुनुपर्छ हामी जस्तो लाग्छ मलाई। एउटा चाहिँ राज्यका संयन्त्रहरूले नागरिकप्रति गर्ने व्यवहार, नागरिक मैत्री हुनुपर्छ, किनभने उनीहरू नागरिकका सेवक हुन्। त्यसकारण यो घटनामा यदि नगर प्रहरीको त्रुटि रहेछ भने सत्य तथ्य छानबिन गरेर ती कर्मचारीलाई विभागीय कारवाहीको दायरामा ल्याउनुपर्छ, यदि त्रुटि रहेछ भने। तर अर्को पक्ष पनि छ यसको, हामी क्रमशः अति धेरै कमजोर, अति धेरै असंवेदनशील, अलि धेरै असहिष्ण र चाहिँ अलि धेरै सर्ट टेम्पर हुँदै जाँदैछौँ। एक प्रकारको मनोवैज्ञानिक क्राइसिस, आइसोलेसनको कारणले गर्दा विशेष गरी सहरमा बस्ने हामीहरूमा एक प्रकारको मनोवैज्ञानिक क्राइसिस चाहिँ देखिन्छ। यसको पनि जरामा हामी पुग्नुपर्छ होला, यो किन यस्तो हुँदैछ समाज भनेर।
युवाहरूमा वितृष्णा जागेको छ, रोजगारीको सम्भावना छैन, विदेशिनुपर्ने बाध्यता छ होइन। मैले किनभने हिजोको युवाहरू पनि एकजना पठाउ चालक अथवा चाहिँ ड्राइभिङ गर्ने व्यक्ति हुनुहुँदो रहेछ। यस्ता समस्या यो एउटा उदाहरण मात्र हो, धेरै युवाहरूका समस्याहरू छन्। त्यसको लागि सरकारले अर्थतन्त्रलाई चलायमान बनाउनको लागि, लगानी बढाउनको लागि, रोजगारी सिर्जना गर्नको लागि नयाँ ढंगले अगाडि बढ्नुपर्ने देखिन्छ भन्ने पाठ पनि सिकाएको हो।
हेर्नुहोस्, हिजोका नीतिहरू चाहिँ कस्ता हुन्थे भने पैसा बाँड्ने, पैसा बाँडेर त्यो गरिबीलाई अथवा वञ्चितीकरणलाई चाहिँ व्यवस्थापन मात्रै गर्ने, दिगो समाधान गर्न नचाहने। अनि हामीले पैसा बाँड्यौँ भनेर हरेक पटक चुनाव जित्ने राजनीतिको सटर नै त्यसैबाट चलेको थियो, केही शक्तिहरूको, जसले आज पनि त्यसरी नै चलाउने प्रयास गरिरहेका छन्। उनीहरू गरिबीको व्यवस्थापन मात्रै गर्न चाहन्छन्, उनीहरू सस्तो लोकप्रियता मात्र चाहन्छन्, उनीहरू चाहिँ यो गरिबीको समस्या वास्तवमा समाधान गर्न चाहँदैनन्। समस्या समाधान कसरी हुन्छ? समस्या समाधान चाहिँ वितरणमुखी भएर होइन, उत्पादनमुखी भएर हुन्छ। तपाईँले यस पटकको बजेट हेर्नुभयो भने सरकारले निजी क्षेत्रलाई अत्यधिक राहत दिएर उद्यमीहरूको मनोबल बढाउने कुरालाई प्रोत्साहन गरेको छ। चाहे बजेट हेर्नुहोस्, चाहे मौद्रिक नीति हेर्नुहोस्, प्रधानमन्त्रीसँग अस्ति भर्खरै निजी उद्योगी व्यवसायीहरूको जुन छलफल भयो त्यसपछि उहाँहरूले राख्नुभएको धारणा पनि असाध्यै धेरै सकारात्मक छ। निजी क्षेत्र आज हिजोको भन्दा धेरै बढी उत्साहित भएको छ र यो सरकारलाई निजी क्षेत्रले आशाको आँखाले हेरिरहेको छ। अब निजी क्षेत्रको मनोबल बढिसकेपछि त्यसले उद्यम प्रवर्धन हुन्छ, उद्यम प्रवर्धनले रोजगारी सृजना हुन्छ। हामीले विदेशमा रहेका युवाहरूलाई नेपाल फर्काउने भनेको त्यसरी नै रोजगारी सृजना गरेर उहाँहरूले स्वदेशमा फर्केर आफ्नो सिप र लगानीलाई स्वदेशमै लगाउने वातावरण बनाउँछौँ भनेका हौ। त्यो वातावरण आजको भोलि बन्दैन, तर यो बजेट र यो मौद्रिक नीतिले असाध्यै धेरै सकारात्मक लक्षण देखिएको छ। यो कुरा तपाईँले मलाई सोधेर भन्दा पनि कुनै पनि निजी उद्योगी व्यवसायीलाई सोधेर क्रस चेक गर्नुभए हुन्छ। आज निजी क्षेत्र हिजोको भन्दा धेरै उत्साहित छ।
यहाँले सरकारले 100 दिनको अवधिमा के गर्यो भन्दा पनि लक्षण कस्तो देखायो भन्ने कुरालाई बढी जोड दिनुपर्छ भन्ने कुरा गर्दै गर्दाखेरि, सरकारले प्रारम्भ गर्यो, आफ्ना प्राथमिकता पनि तोक्यो र 100 दिन पनि पार गरिसकेको अवस्था छ। यही अवधिमा सत्ता पक्षले स्वागत गरेको छ, विपक्षले आलोचना गरेको छ, नागरिक समाजले आफ्नै ढंगले हेरेको छ, सबैले आफ्नो ढंगले हेरेको छ, के गर्छ सरकारले भन्ने एउटा आम नागरिकले हेरिरहेको पनि अवस्था छ। तर यहाँहरूलाई आम युवाहरूको समर्थन थियो, परिवर्तनगामी शक्तिहरूको समर्थन थियो र हिजोको दिनमा केही पनि भएन, अब केही हुन्छ कि भन्ने आशाले पनि जनताले यहाँलाई यहाँ पुर्याएको हो। अब कसरी अगाडि बढ्नुपर्छ सरकारले, बुदाबाजी रूपमा भनिदिनु न।
होइन, सरकार जसरी अगाडि बढिरहेको छ यो असाध्यै सान्दर्भिक छ, असाध्यै सन्तोषजनक छ, असाध्यै धेरै जनताको पक्षमा सरकार अगाडि बढिरहेको छ। केही चिजहरू हामीले सिकेका पनि छौँ, समीक्षा गरेका पनि छौँ यो 100 दिनमा। जस्तो हाम्रा निर्णयहरू अझ धेरै परिपक्व हुनुपर्छ, अझ धेरै जनमुखी हुनुपर्छ र सरकारको गति अझ धेरै द्रुत हुनुपर्छ भन्ने मलाई लाग्छ।
यति भन्दै गर्दाखेरि 100 दिन पार गरिसकेपछि सत्तारूढ दलकै मान्यहरूको स्ट्याटस हेर्दाखेरि अथवा उहाँहरूका भनाइहरू हेर्दाखेरि कहीँ कतै सरकार र पार्टी बीच ग्याप छ कि भन्ने आभास पनि गर्न सकिन्छ, यहाँहरूले पनि सुन्नुभयो होला, देख्नुभयो होला।
तपाईँले यसलाई असाध्यै धेरै सकारात्मक रूपमा बुझ्नुपर्ने हुन्छ।
हजुर,
आफ्नै सरकारलाई आफ्नै सांसदहरूले क्रिटिकल भएर सुझाव दिइरहेका छन्, रचनात्मक भएर समालोचनात्मक चेक राखेर टिप्पणी गरिरहेका छन् भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीभित्र कति उन्नत लोकतन्त्र रहेछ, कति धेरै विचारहरूको विविधता रहेछ र त्यो विविधतालाई कति धेरै सम्मान गरिँदो रहेछ भनेर तपाईँले त्यसरी विश्लेषण गर्नुपर्छ जस्तो मलाई लाग्छ।
हजुर,
अब जहाँसम्म सरकारका काम कारवाहीको प्रश्न छ, मैले अघि पनि भने तीन महिनामा पर्फेक्ट हुने होइन, सय दिनमा सुरुवात हुने हो, प्रारम्भ हुने हो, लक्षण देखिने हो। र सबैको चित्त बुझाउन चाहिँ स्वयं ईश्वरले पनि सकेका छैनन्, हामी त मान्छे हौ। त्यसकारण सरकारले द्रुत गतिमा काम गर्दैछ, जनमुखी भएर काम गर्दैछ। केही समस्याहरू चाहिँ हाम्रो नियन्त्रणमै छैनन्, जस्तो कि पेट्रोलियम पदार्थको मूल्य, त्यो हाम्रा कारणले प्रभावित भएको वृद्धि भएको होइन, त्यो वैश्विक कारणले गर्दा, विश्व राजनीतिको कारणले गर्दा त्यसरी जनतालाई मार परिरहेको हो। यसले अन्य वस्तुहरूको महँगाईमा पनि व्यापक प्रभाव पारेको छ। त्यसकारण तर त्यसमा पनि फेरि विभिन्न कर छुट गरेर सहुलियत दिने सके जति प्रयास सरकारले गरेकै छ। कहिले काहीँ कस्तो हुन्छ भने मान्छेको आफ्नो प्रतिष्ठाको पनि सवाल हुन्छ। सबैतिर जस्तो थोरै स्रोत साधन हाम्रो भएको हुनाले बजेटको वितरण हुँदाखेरि आफ्नो निर्वाचन क्षेत्रमा अलिकति कम वितरण भयो कि भन्ने पनि कसै कसैलाई लागेको हुनसक्छ, होइन? अर्को कुरा, रासोपामा 101 क्षमतावान साथीहरू हुनुहुन्छ, क्षमतावान साथीहरूका आकाङ्क्षा पनि हुन्छन्, यो स्वाभाविक मानवीय प्रवृत्ति हो। त्यसकारण यसलाई स्वाभाविक रूपमै लिनुपर्छ भन्ने मलाई लाग्छ।
यति भन्दै गर्दाखेरि सदनमा सत्ता पक्ष र प्रतिपक्षको जुन किसिमको सम्बन्ध हुनु पर्थ्यो अथवा बुदागत रूपमा मुद्दागत रूपमा जसरी हेरिनु पर्थ्यो त्यो नहेरिकन एकदमै पानी बाराबारको अवस्था छ भन्छन्।
हामीले सार्वजनिक लेखा समितिको नेतृत्व नेपाली काङ्ग्रेसलाई छोड्यौं,
हजुर,
जबकि त्यो प्रचलनलाई पटक पटक तोडिएको थियो। आफ्नो पक्षमा आफैले सार्वजनिक लेखा समिति राख्ने, आफ्नै मान्छेलाई त्यसको नेतृत्व दिने दूषित अभ्यास पनि यो देशमा भएकै हो। तर हामीले एउटा सौहार्दपूर्ण अभ्यास गर्न खोज्यौँ ताकि प्रतिपक्षीलाई पनि अपनत्व महसुस होस् र राष्ट्रिय मुद्दाहरूमा राष्ट्रिय सहमति कायम हुन सकोस् भनेर हामीले सौहार्दपूर्ण प्रयासको रूपमा त्यो कदम चालेका थियौँ। पछिल्लो समय संसदमा गतिरोध हुँदा हाम्रै पार्टी सभापतिले सर्वदलीय बैठक बोलाएर सबैसँग संवाद गरेर संसदको त्यो गतिरोध हटाउनका लागि पनि असाध्यै महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। औपचारिक र अनौपचारिक रूपमा हामीले प्रतिपक्षीहरूसँग असाध्यै धेरै संवाद गरेका छौँ। कतिपय प्रतिपक्षीहरू सकारात्मक पनि हुनुहुन्छ, इस्यु वाइज पनि हुनुहुन्छ। म कुन पार्टी भनेर त्यसरी स्पेसिफिक रूपमा भन्न चाहन्न, तर कतिपय प्रतिपक्षीहरू चाहिँ निर्मम हुनु र नियतवश न्यू खोज्नुमा आकाश जमिनको फरक हुन्छ। कतिपयले चाहिँ आफ्नो संसदीय भूमिकाको असाध्यै धेरै दुरुपयोग गरे जस्तो पनि मलाई लाग्छ। साना साना कुरामा संसद अवरुद्ध बनाउने, असाध्यै फितलो स्तरका हल्का टिप्पणीहरू गर्ने तथ्य तथ्याङ्कमा आधारित नभइकन, होइन? अनि प्रोपोगान्डाहरू एकदमै धेरै अफवाहहरू फैलाउने जसमा कुनै तर्कै छैन, कुनै लजिक छैन, त्यस प्रकारको भूमिका पनि कतिपय साथीहरूबाट निर्वाह भएको देख्दा चाहिँ दुःख लाग्छ।
हजुर, मानिलिउ पछिल्लो समयमा संहिताको विषयमा पनि बहस चलिरहेको छ यहाँहरूको पार्टीको धारणालाई लिएर, यथार्थ के बताइदिनु?
संहिताको विषयमा हामी स्पष्ट छौँ र हामी बहसका लागि खुल्ला पनि छौँ। हामी संघीयता पक्षधर हौ सर, म फेरि पनि भन्छु, हामी संघीयता पक्षधर हौ। तर जुन प्रकारले संघीयतालाई प्रदूषित बनाइयो, संघीयतालाई खास गरी प्रदेश संरचनालाई आफ्ना बी ग्रेडका नेताहरू थन्क्याउने ग्यारेजको रूपमा दुरुपयोग गरियो। केन्द्रमा अलिकति अस्थिरता आउने बित्तिकै प्रदेश सरकार ढल्ने, होइन, अनि अर्को प्रदेश सरकार बन्ने, यो जुन अस्थिरताको कारक चाहिँ सधैँ केन्द्र हुँदै आयो, प्रदेश संरचनालाई हलो अड्काउने र गोरु चुट्ने काम गरियो। प्रत्यायोजन गर्नुपर्ने कैयौं अधिकारहरू प्रत्यायोजनै गरिएन, कानून बनाइएन, जानी जानी संघीयतालाई कमजोर बनाइयो र नागरिकको मनमा संघीयताप्रति एक प्रकारको दुर्भावना जागृत भयो। हामीले स्पष्ट के भनेका हौं भने यो संघीयताको संरचनात्मक सुधार हुनुपर्छ। जुन हाम्रो पहिलो चुनावी वाचापत्रमा हामीले लेख्यौँ त्यसमा के लेख्यौं भने प्रदेशमा प्रत्यक्ष निर्वाचित कार्यकारी मुख्यमन्त्रीको व्यवस्था गरिनुपर्छ र यो प्रदेश सभाको सत्ता प्रदेशमा रहेका सम्पूर्ण स्थानीय तहका प्रतिनिधिहरूबाट बनेको समावेशी प्रदेश परिषद हुनुपर्छ जसका दुईटा अधिवेशन हुन्छन् बजेट अधिवेशन र विधेयक अधिवेशन जसले नीति निर्देशन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी मुख्यमन्त्रीको त्यो सरकारलाई गाइड गरोस् त्यस्तो खालको चुस्त दुरुस्त र प्रभावकारी प्रदेश संरचनाको परिकल्पना हामीले गरेका हौ यद्यपि यसमा बहस छलफलका लागि हामी खुल्ला छौँ अहिले एकदमै धेरै प्रोपोगान्डाहरू फैलाइएको छ यो संविधानलाई चाहिँ कुञ्चित गर्ने प्रयास हुँदैछ भनेर हामी संविधानवादी हौ तर संविधानमा कतिपय यस्ता विषयहरू छन् जसले स्थिरतालाई भन्दा अस्थिरतालाई बढी प्रोत्साहन गरिरहेको छ किनभने यो त सम्झौताको दस्तावेज हो नि त त्यति बेला यसले भने जस्तो पनि भएन उनले भने जस्तो पनि भएन यो सम्झौताको दस्तावेज बन्दै जाँदा संविधानले जुन स्थिरताको परिकल्पना गरेको थियो त्यही परिकल्पना त्यही मर्म र भावनाका विपरीत पनि कतिपय प्रावधानहरू यसमा छन् अथवा हुन सक्छन् भन्ने हाम्रो विश्लेषण हो तर हामी राष्ट्रिय सहमति चाहन्छौँ कि साँच्चीकै संविधानलाई संविधानको मर्म र भावना अनुरूप जुन त्यस खालका लुप होलहरू संविधानमा छन् ती लुप होलहरूलाई टालेर संविधान संशोधन गरेर यो ऐतिहासिक दस्तावेजलाई यो राष्ट्रिय दस्तावेजलाई अझ धेरै प्रभावकारी बनाउने अझ धेरै जनमुखी बनाउने हाम्रो चाहना हो
हजुर
जस्तो कि यो वेस्टमिन्स्टर सिस्टमको सत्ता प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था हुनुपर्छ भन्ने हाम्रो विचार हो यसले शासनको स्थिरता र जनताका अपेक्षाहरू पूरा गर्नका लागि अझ धेरै मार्ग प्रशस्त गर्न सक्छ भन्ने हामीलाई लाग्छ
हुन्छ मानवजी हामीलाई समय दिनुभयो यहाँलाई धन्यवाद
धेरै धेरै धन्यवाद सर
आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मान्य रमेश प्रसाईसँग यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम पूरा हुन्छ प्राविधिक मित्र उत्तम पाण्डेलाई धन्यवाद दिँदै म मुकुन्द भण्डारी बिदा हुन्छु सुन्दै रहनुहोला रेडियो नेपाल।